यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2081 प्रतिनिधि सभाद्वारा स्वीकृत। सिराहाको लाहानमा मुटु र मधुमेह रोगको उपचारका लागि 500 सैयाको सुविधा सम्पन्न अस्पतालको निर्माण शुरू। फागु पर्व होली मर्यादित रूपमा मनाउन काठमाडौँ उपत्यकाका 3 जिल्ला प्रशासन कार्यालयको आग्रह। र पाकिस्तानमा विद्रोही समूहले रेलमा आक्रमण गरी बन्धक बनाएका मध्ये 190 जना मुक्त।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले पारदर्शिता, जवाफदेहिता, निष्पक्षता र समावेशिताका कुरालाई कागजी रूपमा मात्र नभई व्यवहारमा उतार्ने गरी काम गर्न सके मात्र सुशासन प्रवर्धन हुँदै जाने धारणा राख्नुभयो। यस्तै बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले अपुष्ट दोहोरो अर्थ लाग्ने कानूनलाई संशोधन मार्फत स्पष्ट गरी प्रभावकारी शासन प्रणाली मार्फत जनमुखी सेवा प्रवाहको उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो। त्यसपछि प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यसअघि बैठकमा अध्यादेश प्रतिस्थापन सम्बन्धी विभिन्न 5 विधेयक प्रस्तुत भएको थियो। बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081 र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 प्रस्तुत भएको हो। यसै गरी सभामा निजीकरण पहिलो संशोधन विधेयक 2081 र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 पनि प्रस्तुत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 प्रस्तुत गर्दै दुवै सदनको बैठक नभएका बेला कानून अत्यावश्यक भएकाले अध्यादेशहरू ल्याउनु परेको बताउनुभयो। यसअघि विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु शाह, प्रकाश ज्वाला, प्रेम सुवाल, हितराज पाण्डे, चित्रबहादुर केसी र दुर्गा राईबाट प्राप्त विरोधको सूचनाहरूलाई बहुमतले अस्वीकृत गरेको थियो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081 आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 र निजीकरण पहिलो संशोधन विधेयक 2081 प्रस्तुत गर्नुभयो। विधेयक प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री पौडेलले संघीय सरकारले कानून मात्र बनाउने र विकासका सम्पूर्ण काम प्रदेश सरकारलाई दिनुपर्छ भन्ने विषय संवैधानिक नहुने बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटको निर्माण गर्दा नेपालले अवलम्बन गरेका कर सम्बन्धी नीतिलाई छलफल गरेर सरकार अगाडि बढ़ने बताउनुभयो। सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 प्रस्तुत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्न बचतकर्ताको बचत फिर्ता र सहकारी क्षेत्रलाई अझै व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभयो। विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूले हाल्नु भएको विरोधको सूचना सभाको बहुमतले अस्वीकृत गरेको थियो। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम यही चैत 7 गते बिहिबार बस्ने बैठकमा हुने विषयमा जानकारी गराउनुभयो। प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्न चाहने सांसदहरूले आगामी आइतबार दिउँसो 2 बजेसम्म संसद सचिवालयमा लिखित प्रश्न दिइसक्नुपर्ने बताउनुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा सांसदहरूले आर्थिक सुधार, रोजगारी सृजना, भौतिक पूर्वाधारको विकास, सड़क पूर्वाधारको निर्माण र मरमत लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले धुलीखेल सागा बनेपा सड़क निर्माणमा ढिलाइ हुँदा समस्या उत्पन्न भइरहेकाले समयमा नै निर्माणका लागि पहल गर्नुपर्ने, विभिन्न राजमार्ग निर्माणको काम प्रभावकारी बनाइनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सुखायाम शुरू भएसँगै काठमाडौँ र तराईका विभिन्न ठाउँमा खानेपानीको समस्या उत्पन्न भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समयमा नै समस्या समाधान गर्ने गरी काम गर्न आग्रह गर्नुभयो। सांसदहरूले शिक्षक महासंघ विभिन्न माग राख्दै आन्दोलनमा रहेकाले उनीहरूको माग र समस्या सम्बोधनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले बाख्रा पालक कृषकहरूले आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै भारतबाट अवैधानिक रूपमा खसीबोका भित्र नै कार्य रोक्नुपर्ने, सहुलियत मूल्यमा दाना उपलब्ध गराउनुपर्ने, औषधि उपचार लगायतको आवश्यक व्यवस्था गरिदिन माग गर्नुभयो। सरकारले नागरिक उड्डयन क्षेत्रको सुधार सम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद थप गर्ने निर्णय गरेको छ। यही फागुन 26 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले नागरिक उड्डयन क्षेत्रको सुधार सम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद 45 दिन थप गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री गुरूङले निर्माणाधीन नागढुङ्गा सुरूङ मार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायता सम्झौतालाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने र स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान रकम करिब 25,65,00,000 स्वीकार गर्ने मन्त्री परिषद बैठकले निर्णय गरेको बताउनुभयो। यस्तै बैठकले चीन सरकारले एम्बुलेन्स प्रयोजनार्थ अनुदान स्वरूप प्रदान गर्ने, 50 थान विद्युतीय सवारी साधन स्वीकार गर्ने, स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा तनहुँ जिल्लाका डाक्टर रघुराज काफ्रेलाई नियुक्त गर्ने लगायतका निर्णयहरू गरेको मन्त्री गुरूङले बताउनुभयो। सिराहाको लहान नगरपालिका 4 मा 500 शैयाको मुटु र मधुमेह रोगको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ। नेपाल हृदय रोग निवारण संघद्वारा जर्मनीको नेपाल मेड जर्मनी र रोटरी क्लब कटुस नामक 2 अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको 2 अर्ब आर्थिक सहयोगमा निर्माण शुरू गरिएको अस्पतालले जनाएको छ। आगामी 5 वर्षभित्र लहान नगरपालिकाले उपलब्ध गराएको 11 बिघा जग्गामा अस्पताल बन्नेछ। नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई 2 भवन निर्माण गरी गत माघ 4 गतेबाट ओपीडी सेवा सञ्चालन गरिसकिएको छ। अस्पताल बनिसकेपछि त्यस क्षेत्रका मानिसहरूलाई उपचारका लागि धरान, विराटनगर र काठमाडौँ जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने नगर प्रमुख महेश प्रसाद चौधरीले विश्वास व्यक्त गर्नुभयो। सरकारले नेपालमा पानी जहाज सञ्चालन गर्ने उद्देश्यले विधेयक ल्याएको छ। पानी जहाजको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2081 हाल राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
कुनै बेला नेपाल जस्तो भूपरिवेष्टित देशमा राष्ट्रिय ध्वजावाहक पानी जहाज चलाउने कुरा कल्पनामै सीमित थियो, तर अहिले नेपाली नदीनालादेखि विदेशी समुद्रहरूमा समेत कानूनी रूपमै पानी जहाज चलाउन सकिने बाटो खुलेको छ। नेपालले विभिन्न सामुद्रिक मार्गमा आफ्नो राष्ट्रिय ध्वजावाहक पानी जहाज चलाउने सपना देखेको 5 वर्षपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पानी जहाजको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आइपुग्यो। गरिएको छ। यो विधेयक संसदका दुवै सदनबाट पारित भएर कानून बनेमा सरकारी र निजी दुवै क्षेत्रबाट नेपालले पानी जहाज सञ्चालन गर्ने कानूनी बाटो तय गर्नेछ। प्रत्येक व्यापारिक पानी जहाजमा नेपाली राष्ट्रिय झण्डा राख्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ। नेपाल पानी जहाज कार्यालयका कायम मुकायम रजिस्ट्रार मणिराम भसाल:
चलयानको स्वीकृतिको कुरा, चलयानको दर्ता, त्यसमा काम गर्ने चाहिँ चालक र सहचालकहरूको लाइसेन्स, जलमार्ग आइडेन्टिफिकेसन गर्ने सबै व्यवस्थाहरू गरिएको छ यो ऐनमा।
त्यसो त 2027 सालमा नेपाली पानी जहाजलाई विदेशी बन्दरगाहहरूमा सञ्चालन गर्न पानी जहाज दर्ता ऐन जारी गरिएको थियो। त्यही ऐनकै आधारमा ब्रिटिश कम्पनीसँग नरेन्द्र लक्ष्मी नाम दिएको जहाज पनि खरिद गरी कलकत्तासम्म ल्याइपुर्याइएको थियो, तर त्यसले निरन्तरता पाउन सकेन। लगभग असम्भव जस्तै देखिएको पानी जहाज सञ्चालन गर्न धेरै नेपालीहरू ऐन कुरेर बसेका छन्। नेपाल पानी जहाज कार्यालयका कायम मुकायम रजिस्ट्रार भूषाल: अर्थतन्त्रको नयाँ आयामका रूपमा रहेको पानी जहाज व्यवसायले धेरैलाई रोजगारी दिन सक्ने बताउनुहुन्छ।
यो सेक्टरलाई डेभलप गर्न सकियो भने 20,000 अरब आमदानी हुने र 40,000 नेपालीलाई जागिर आउने बाटो पनि यो हुँदो रहेछ। ऐन आओस् म 20,000 जेटबोट किनिहाल्छु भन्ने मान्छेहरू सबै ऐन कुरेर बसेका छन्। नेपालको नागरिकलाई प्रमाणपत्र दिने र नेपालको आन्तरिक दरबार चाहिँ हामीले असाध्यै छिटै गर्नुपर्नेछ।
नेपालका कैयौं नदी र तालहरूमा हाल सञ्चालनमा रहेका मोटरबोट र फेरी नियमन गर्ने कानून नहुँदा दर्तादेखि बीमासम्मका समस्याहरू छन्। अहिले पनि नारायणी, कोशी लगायतका कैयौं स्थानमा मोटरबोट सञ्चालनमा छन्। त्यसलाई जल यातायातका रूपमा विकास गर्न र अन्तर्राष्ट्रिय समुद्रहरूमा पानी जहाज चलाउन यो विधेयक ऐतिहासिक हुने बताउनुहुन्छ कानूनविद एवं पूर्व मन्त्री माधव प्रसाद पौडेल।
पानी जहाज चलाउनको लागि विदेशमा कुनै मुलुकले लाइसेन्स दिएको रहेछ भने त्यो लाइसेन्सलाई पनि हामी रिकमेन्ड गर्छौं। सानो जलायन बनाउन सक्ने सम्भावना हुन सक्छ। भोलि गएर कुनै कालखण्डमा विदेशमा पनि हामीले हाम्रो झण्डा राखेर पानी जहाज चलाउन सक्ने तर्फ यसले पूर्वाधार निर्माण गर्न सक्छ।
नेपालमा हाल 4 पानी जहाज निर्माण कम्पनी छन् भने नेपाली नदीनालामा चल्ने 90% पानी जहाजहरू नेपालमै बनेका छन्। कानून बनेपछि नेपालले जहाज बनाएर निर्यात गर्ने अवसर पाउनुका साथै जल यातायातबाट छिटो र सुलभ यात्रा र ढुवानीका लागि यो कानून ऐतिहासिक हुने देखिन्छ। यसोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
हुम्लाको सर्केगाड गाउँपालिका 7 रोडीकोटमा आज बिहान माटोको डिस्कोले पुनिदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य 4 महिला घाइते भएका छन्। घरली पोतका लागि माटो लिन गएकी 28 नेत्रकला जैसीको माटो खन्ने क्रममा माटोको डिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिनुभयो। माटोको डिस्कोले पुरेर घाइते भएका अन्य 4 उद्धार गरी थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएको खेतबाट हाम्रा संवाददाता आकाश तारा बयकले जानकारी दिनुभएको छ। घाइते मध्ये 3 अवस्था गम्भीर रहेको छ। काठमाडौँ उपत्यकाका 3 जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर फागु अर्थात होली पर्व मनाउन सबैमा अनुरोध गरेको छ। काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासनले छुट्टा छुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृति अनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन्। भोलि पहाड़मा र पर्सी तराईमा होली पर्व मनाइँदैछ। प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्। मौसम प्रतिकूलताका कारण न्यून भिजिबिलिटीका कारण केही विमान आकाशमै होल्डमा परेका नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। यस विषयमा थप जानकारीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू,
हजुर,
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानहरू प्रभावित भएको खबर छ, यस सम्बन्धी विस्तृत जानकारी गराइदिनुहोस् न, अहिले अवस्था के छ?
अब आजको चाहिँ हाम्रो त्रिभुवन इन्टरनेसनल एयरपोर्टको भिजिबिलिटी चाहिँ जम्मा म्याक्सिमम 4,000 चार किलोमिटरसम्म पुग्यो र स्मुथ अपरेसन जुन हामी भिजुअल फ्लाइट रुल्स भन्छौँ त्यसका लागि मिनिमम पनि 5 भिजिबिलिटी चाहिन्छ। त्यसैले आज भिजिबिलिटी चाहिँ 4,000 चार किलोमिटरसम्म मात्रै भएको हुनाले हाम्रो दिनभरिको अपरेसन चाहिँ इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स अन्तर्गत चल्यो। त्यसले गर्दाखेरि जहाजहरूको बीचमा यो इन्स्ट्रुमेन्ट फ्लाइट टुल्समा चाहिँ जहाज उडाउनु पर्दा जहाजहरूको बीचको चाहिँ दूरी कायम चाहिँ अलिक बढी हुन्छ, सेपरेसन स्ट्यान्डर्ड अलिक बढी हुन्छ, जसले गर्दाखेरि हाम्रो एयर स्पेसको क्यापेसिटी पनि घट्छ। त्यसले गर्दाखेरि आज चाहिँ जहाजहरू चाहिँ सामान्य अवस्थाभन्दा अलिक बढी होल्ड भएको र डिले भएको अवस्था छ.
हजुर,
र पछिल्लो साँझको समयमा चाहिँ यो विन्ड स्ट्रङ हावाको कारणले गर्दाखेरि यो बाटिक एयर भन्ने जहाज, बाटिक एयरको चाहिँ जहाज चाहिँ मलेसियाबाट काठमाडौँ आएको जहाज चाहिँ यो ल्यान्ड गर्न नसकेर बङ्गलादेशको ढाकामा डाइभर्ट भयो.
हजुर,
अर्को कतार एयरको चाहिँ जहाज दोहाबाट काठमाडौँ आएको थियो, त्यो पनि चाहिँ विन्डको कारणले गर्दाखेरि ल्यान्ड गर्न नसकेर मिस एप्रोच गर्यो, तर पछि चाहिँ सेकेन्ड एटेम्पमा ल्यान्ड भएको अवस्था छ.
हजुर, मौसम पूर्वानुमान भाषा खासँग समन्वय गर्नुभएको छ यहाँले, अब कहिलेसम्म चाहिँ अवस्था सामान्य हुन्छ?
अब यो चाहिँ अब मौसममै भर पर्छ, अब भोलिको मौसम के हुन्छ मौसम महाशाखाले चाहिँ प्रेडिक्ट गर्ला, तर आजको अवस्था अब अब साँझ पनि परिसक्यो, अब योभन्दा बढी इम्प्रुभ हुने अवस्था होला होइन, त्यसैले आज दिनभरि नै तपाईँको वेदरको चाहिँ भिजिबिलिटी कम भएको कारणले गर्दा जहाजहरूको उडान अवतरणमा फ्लाइटै क्यान्सल भएको अवस्था नभए पनि डिले चाहिँ भएको छ.
हस् हस् धन्यवाद.
हस्
उहाँ हुनुहुन्थ्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानहरू प्रभावित भएका छन् त्यस सम्बन्धी जानकारी दिनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा. प्रधानमन्त्री केपी शर्मा ओली समक्ष अन्तर्व्यवस्थापिका मञ्च नेपालको दशौं सम्मेलनबाट पारित सात बुधे घोषणा पत्र हस्तान्तरण गरिएको छ. मञ्चको गत पुष एकदेखि तीन गते गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न सम्मेलनका निष्कर्ष सहितको सात बुँदे घोषणा पत्र आज प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरिएको हो. घोषणा पत्रमा संघीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ प्रदेश र स्थानीय तहको साझा सूची अन्तर्गत निर्माण गरिने कानूनको सन्दर्भमा तीनवटै सभाको परस्पर सम्बन्ध विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ. सो अवसरमा प्रधानमन्त्री ओलीले संविधानले गरेका प्रबन्ध बमोजिम भइरहेका समन्वय र सहकार्यलाई अझै बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्नेलाई छूट नदिने बताउनु भएको छ. बुटवलमा आज आयोजित मगर मुक्ति मोर्चाको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा नागरिक संघका सम्बन्ध केही कमजोर भएकाले त्यसलाई सुधार गरेर जाने प्रतिबद्धता जनाउनुभयो. संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले दूरसंचार क्षेत्रको नियमन कमजोर भएको र यस क्षेत्रलाई थप मजबूत बनाउनको लागि कानूनी सुधार अपरिहार्य रहेको बताउनु भएको छ. नेपाल आर्थिक पत्रकार समाज सेजनद्वारा आज आयोजित टेलिकम उद्योगको पुनरुत्थान विषयक कार्यक्रममा संचार मन्त्री गुरूङले समग्र दूरसंचार उद्योगलाई दिगो एवं व्यवस्थित बनाउने चुनौती रहेको, यसका लागि नियामकको कमजोरी प्रमुख समस्या रहेको उल्लेख गर्नुभयो. पछिल्लो समय होमस्टे आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेसँगै बाँकेमा रैथाने खानाको प्रवर्धन हुन थालेको छ. पर्यटकका लागि रैथाने खानाको प्रवर्धन गर्न होमस्टे संचालकहरू समेत एकजुट हुन थालेका छन्. बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट.
बाँके, बर्दिया र दाङमा होमस्टे चलाउँदै आएका होमस्टे संचालकहरू अहिले रैथाने खानाको प्रवर्धनको सिप सिक्दै कृषि कला संस्कृतिको जगेर्ना गर्दै युवाहरूलाई स्वदेशमै रोजगारी दिन सफल भएको बताउँछन्। पर्यटकहरूलाई आकर्षित गर्न होमस्टे संचालकहरू रैथाने खानाका विशेष परिकारहरू पस्कने अभ्यास गर्दै आएका छन्। गाबर होमस्टे बाँकेका संचालक कृष्ण चौधरी भन्नुहुन्छ, थारू समुदायको मौलिक पहिचान झल्काउने नृत्य वेशभूषा गीत संगीतसँगै परम्परागत खानाका परिकारहरू पर्यटकहरूका लागि विशेष आकर्षण बनिरहेका छन्।
हामीले संस्कृति प्रकृति र कृषिको दिगो संरक्षण गर्दै त्यस मार्फत चाहिँ आय आर्जन गर्न सकिने एउटा महत्वपूर्ण माध्यमको रूपमा होमस्टेलाई लिन सकिन्छ र होमस्टेकै कारणले गर्दाखेरि नयाँ पुस्तालाई हाम्रो संस्कृति हस्तान्तरण गर्ने र जैविक विविधता संरक्षण गर्दै युवाहरूलाई स्वदेशमै स्वरोजगारको एउटा सम्भावना छ र यही चाहिँ हामीले व्यापार व्यवसाय गर्न सक्छ.
ग्रामीण पर्यटन प्रबन्धनका लागि अहिले होमस्टे एउटा कडीको रूपमा चिनिँदै आएको छ. बाँकेको गाभर दाङ र बर्दिया जिल्लामा सञ्चालन हुँदै आएका होमस्टेहरूमा अहिले चहल पहल बढ्न थालेको छ. शहरको कोलाहल वातावरण छोडेर अहिले पर्यटकहरूको गन्तव्य एकान्त ठाउँ बन्न थालेसँगै पर्यटकहरूको आकर्षणको केन्द्र होमस्टे बन्न थालेको छ. पर्यटन डिभिजन कार्यालय कोहलपुरका निमित्त कार्यालय प्रमुख टंकनाथ खनाल,
होमस्टे पर्यटनको एउटा अभिङ्ग अङ्ग हो र रैथाने खाना मन पराउने अब जनमास बढ्दै गएको छ. युवाहरू बेरोजगारबाट विदेश पलायन भइरहेको अवस्थामा होमस्टेलाई राम्रोसँग व्यवस्थापन गरेर व्यवसायको हिसाबले चाहिँ पर्यटन पर्यटन प्रबन्धनमा लागे भने यो एउटा आय आर्जनको पनि धेरै राम्रो क्षेत्र हो।
पर्यटकहरूलाई परम्परागत खानेकुराको परिकारतर्फ आकर्षित गर्दै पाहुनाको रोजाई र इच्छालाई बढी ध्यान दिँदै आएका छन् होमस्टे संचालक शिवा थारू।
समय अनुसार हामी चाहिँ आफ्नो संस्कृति बचाउनको लागि प्रयास गरिरहेको छौं।
होमस्टे प्रबन्धन सँगै रैथाने खानाका परिकारहरू नयाँ ढंगले उजागर हुँदैछ। यसले स्थानीय उत्पादन, कृषि, पर्यटन, संस्कृति र जीवनशैलीलाई पनि बल पुर्याएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाके।
अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको बलुचिस्तान प्रान्तमा विद्रोही समूह बलुच लिबरेशन आर्मी बीएलएले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएका मध्ये 190 जना मुक्त भएको सुरक्षा अधिकारीहरूले बताएका छन्। बन्धक हुनेहरूमा रेलमा सवार सेना, अर्धसैनिक बल, प्रहरी र गुप्तचर निकायका व्यक्ति पनि रहेका छन्। सैनिक अधिकारीहरूका अनुसार सुरक्षाकर्मीले गरेको कार्यवाहीमा कम्तीमा 30 लडाकुको मृत्यु भएको छ। बलुच लिबरेशन आर्मी बीएलएका लडाकुहरूले मंगलबार 400 भन्दा बढ़ी यात्रु लिएर क्वेटाबाट पेशावर जान लागेको जफर एक्सप्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। अब आर्थिक समाचार, सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयसँग छलफल गरेको छ। बुधबार भएको छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संहिताको मर्म र भावना विपरीत हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो। अर्थमन्त्री पौडेलले संघीय सरकारको सीमामा रहेर मात्र नयाँ बजेटमा कार्यक्रम पेश गर्न त्यस अवसरमा आग्रह समेत गर्नुभयो। अर्थमन्त्री पौडेलले सहकारी जमीनको खण्डीकरण, बाँझो जमीन, अस्थायी बसोबास, सार्वजनिक जग्गाको संरक्षण, भूमि बैंक अभिलेखहरूको डिजिटलाइजेशन लगायतलाई सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रमहरू पेश गर्न पनि सुझाव राख्नुभयो। अर्थ मन्त्रालयले यसअघि नयाँ बजेट निर्माण सम्बन्धमा भौतिक पूर्वाधार, शहरी विकास, ऊर्जा, स्वास्थ्य, उद्योग, खानेपानी, संघीय मामिला र कृषि मन्त्रालयसँग पनि छलफल गरी संविधानको मर्म अनुरूप बजेट निर्माण प्रक्रियामा अघि बढ़न आग्रह गरिसकेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयास स्वरूप पोखराबाट मित्र राष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर उडान गरिने भएको छ। यही चैत्र 5 गतेदेखि पोखराबाट चीनको छेन्दुसम्म व्यावसायिक चार्टर उडान गरिने भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको 2 वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलो पटक व्यावसायिक चार्टर उडान हुने भएपछि त्यस भेगका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ीले विमानस्थल चलायमान बनेपछि पर्यटकीय राजधानी पोखराका साथै आसपासका क्षेत्र र नेपालभरि नै पर्यटन प्रवर्धनमा राम्रो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने भएकाले अबका दिनमा विमानस्थललाई थप चलायमान बनाउँदै जानुपर्नेमा जोड़ दिनुभयो। गत सातादेखि लगातार घट्दो क्रममा रहेको शेयर बजार बुधबार भने 17.28 अंकले बढ़ेको छ। बुधबार शेयर बजार मापक नेप्से परिसूचक 2736.48 को बिन्दुमा पुगेको छ।
अब खेल समाचार, रमेश टमट्टाबाट।
प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएको दुईवटा खेल मध्ये दुवैमा विभागीय टीमले जीत निकालेको छ। त्रिभुवन आर्मी क्लबले बुधबार भैरहवामा सुदूरपश्चिमलाई 8 विकेटको फराकिलो अन्तरले हराएको छ। 118 रनको विजयी लक्ष्य सहित मैदान प्रवेश गरेको आर्मीले 157 बल बाँकी छँदै जीत निकालेको हो। आर्मीका लागि सन्तोष कार्कीले 63 बलको सामना गर्दै 10 चौकाको सहयोगमा अभिजित 55 रन बनाए। यस्तै कप्तान विनोद भण्डारीले 25 बलमा 2 चौका र 1 छक्काको सहयोगमा 20 रन बनाए। सुदूरपश्चिमका लागि मिलन बोहरा र शेर मल्लले 1-1 विकेट लिए। यसअघि भैरहवा स्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले त्रिभुवन आर्मी क्लबलाई 118 रनको लक्ष्य दिएको थियो। यसैगरी कोशी प्रदेशले लगातार तेस्रो पराजय बेहोरेको छ। बुधबार कोशी प्रदेश र नेपाल पुलिस क्लब बीच भएको खेलमा कोशी 154 रन अन्तरले पराजित भएको छ। यसअघि पनि कोशी मध्य प्रदेश र लुम्बिनी प्रदेशसँग पराजित भएको थियो। रूपन्देहीको एक्स्ट्रा ट्रेक ओभल क्रिकेट रंगशालामा पुलिसबाट पाएको 289 रनको विशाल लक्ष्य पछ्याउने क्रममा कोशीको पूरै टीम 36.2 ओभरमा 134 रन बनाउँदै अल आउट भएको थियो। बिहिबार त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच तथा भैरहवा स्थित सिद्धार्थ क्रिकेट रंगशालामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुने त्यहाँबाट हाम्रा संवाददाता शशी पन्थीले जानकारी दिनुभयो। बोइज युनियन क्लब र नयाँ बस्ती युथ क्लबले शहीद स्मारक बी डिभिजन लीग फुटबलमा बराबरी खेल्दै अंक बाँडेको छ। मैदान सार्दो बाटोमा बुधबार भएको खेलमा बाइज युनियन र नयाँ बस्ती गोल रहित बराबरीमा रोकियो। लीगको विजेताले 15 लाख रूपियाँ, उपविजेताले 10 लाख र तेस्रो हुनेले 5 लाख रूपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। महिला टी20 अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा नेपाल नामेबियासँग पराजित भएको छ। जारी प्रतियोगितामा नेपालको यो तेस्रो हार हो। युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाल नामेबियासँग 23 रनले पराजित भएको हो।
अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2081 प्रतिनिधि सभाद्वारा स्वीकृत। सिराको लाहानमा मुटु र मधुमेह रोगको उपचारका लागि 500 शैयाको सुविधा सम्पन्न अस्पतालको निर्माण शुरू। फागु पर्व होली मर्यादित रूपमा मनाउन काठमाडौँ उपत्यका 3 जिल्ला प्रशासनको आग्रह। र पाकिस्तानमा विद्रोही समूहले रेलमा आक्रमण गरी बन्धक बनाएका मध्ये 190 जना मुक्त। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।